लैङ्गिक न्यायसँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता, महिला सशक्तिकरण र हिंसा विरुद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौँ। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारेको कार्यक्रम महिला आवाजमा आउनुहोस्, स्वागत गर्छौँ।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो साताको बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनेट हामीसँगै रहनुहोला।
महिला आवाज कार्यक्रमको आजको श्रृङ्खलामा हामी महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयमा केन्द्रित रहेर तयार पारिएको सामग्री प्रस्तुत गर्नेछौँ।
कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको विकास बिना देश विकास सम्भव छैन। महिलाको समस्या र आवश्यकतालाई सम्बोधन नगरी विभेद हिंसासँगै गरिबी घटाउन असम्भव छ। यसरी हेर्दा महिलालाई आत्मनिर्भर बनाउँदै आर्थिक सशक्तिकरण गराउन सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 2077-78 एक तथ्याङ्क अनुसार बचत तथा ऋण कृषि सहकारी बहुउद्देश्यीय उपभोक्ता तथा अन्य उत्पादनमूलक सहकारी गरी 29,886 सहकारी रहेका छन्। कुल सहकारी मध्ये करिब 4,200 सहकारीहरू महिलाद्वारा मात्र सञ्चालित छन्। यो तथ्यबाट पनि सहकारीमा महिलाको सहभागिताको महत्त्वपूर्ण भूमिकालाई बुझ्न सकिन्छ। यसै सन्दर्भमा हामीले प्रभावशाली महिला नेता साथै पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठसँग सहकारी क्षेत्रमा महिलाको भूमिका कस्तो रहनुपर्छ भनेर जिज्ञासा राखेका छौँ।
सबैभन्दा आर्थिक अधिकारबाट वञ्चितीकरणमा पारिएको महिलाहरूको लागि सहकारी क्षेत्र अत्यन्तै महत्त्वपूर्ण क्षेत्रको रूपमा मैले लिएको छु। आर्थिक अधिकार बिनाको अन्य अधिकारका कुराहरू अर्थहीन गन्थन हुन्। जो मान्छेको चाहिँ एउटा आर्थिक अधिकार हुन्छ, सम्पत्तिमाथि उसको चाहिँ प्रभुत्व हुन्छ, उसको चाहिँ निर्णय गर्ने शक्ति पनि धेरै हुन्छ। जसको चाहिँ आर्थिक अधिकार हुँदैन उसले धेरै प्रकारका हिंसाहरूबाट पीडित हुनुपर्ने, धेरै खालका अवसरहरूबाट वञ्चित हुनुपर्ने स्थिति छ। त्यस कारणले गर्दाखेरि सहकारीको माध्यमबाट आफूसँग धेरै पैसा नहुँदा पनि थोरै थोरै पुँजीको लगानीबाट पनि उसले आफ्नो विकास गर्ने, आफ्नो रोजगारी सिर्जना गर्ने कुरा त छँदैछ। त्यति मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत सुदृढ गर्ने, छरिएर रहेको श्रम पुँजी र प्रविधिलाई पनि एकीकृत गर्ने र बृहत सञ्जालीकरण मार्फत चाहिँ समग्रमा उत्पादन र उत्पादकत्व चाहिँ वृद्धि गरेर रोजगारी सिर्जना द्वारा चाहिँ उद्यमशीलताको प्रवर्धन गरेर स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि टेवा पुर्याउन सक्ने खालको स्थिति चाहिँ सिर्जना हुन सक्छ। व्यक्तिगत मात्र होइन, समूहको मात्र होइन, सिङ्गो राष्ट्रको चाहिँ समृद्धिको लागि पनि टेवा पुर्याउन सक्ने स्थिति छ। आर्थिक सबलीकरणको दिशामा जान्छ र महिला यसै पनि सशक्तिकरण, किनभने निर्णय गर्ने क्षमता उनीहरूको रहन्छ र समाजमा, घर परिवार समाजमा पनि जब चाहिँ आर्थिक रूपबाट ऊ सम्पन्न हुन्छ, अलि शक्तिशाली हुन्छ, हरेक निर्णय प्रक्रियामा, नीति निर्माण गर्ने प्रक्रियामा पनि ऊ संलग्न हुन सक्छ। त्यो भनेकै महिला चाहिँ सशक्त भएर अगाडि बढ्ने कुराहरू हुन्छ। यसको लागि चाहिँ सहकारीले धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ। मैले यो मन्त्रालय सम्हाल्दै गर्दाखेरि देशका विभिन्न भागहरूमा गएँ र जुन बेलामा सहकारी चाहिँ एउटा धराशायीको स्थितिमा पुगेको बेलामा पनि महिलाहरूले सञ्चालन गरेको, किनभने महिलाहरू एक हिसाबबाट इमान्दार पनि हुने, प्रतिबद्ध हुने, कुशल व्यवस्थापकीय क्षमता पनि हुने कारणले गर्दाखेरि महिलाहरूले सञ्चालन गरेका सहकारीहरू राम्रोसँग, अझ उत्पादनमा आधारित सहकारीहरू राम्रोसँग चलेको मैले पाएँ र यति सशक्त कि उसको समाजमा चाहिँ यति इज्जत र घर परिवार समाजमा सबैले उनीहरूलाई सम्मान गर्ने खालको स्थिति चाहिँ सिर्जना भएको पाए। महिलाहरू सशक्त भएर सिङ्गो राष्ट्रको समृद्धिको लागि पनि सहकारीको माध्यमबाट एउटा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
सहकारी र महिला सशक्तिकरणको अन्तर सम्बन्ध यति बलियो रहेछ, यसर्थ पनि अबका दिनमा सहकारी क्षेत्रमा महिलाको भूमिका कस्तो रहनुपर्छ, हामी के अपेक्षा राख्न सक्छौँ?
जुन सहकारीमा महिलाले नेतृत्व गरेको छ, महिलाले सञ्चालन गरेको सहकारीहरू छ, त्यो अत्यन्तै व्यवस्थित रूपबाट र विधिसम्मत रूपबाट गएको छ। उनीहरू चाहिँ कहीँ कतै चाहिँ धर्मराको अवस्था छैन, राम्रोसँग व्यवस्थित किसिमबाट चाहिँ अगाडि बढिरहेको अवस्था छ। र राज्यले महिलाले सञ्चालन गरेको सहकारीहरूलाई चाहिँ थप चाहिँ प्रोत्साहित गर्नको लागि राम्रो ढङ्गबाट सञ्चालन गरेकोहरूलाई पुरस्कृत गर्ने हिसाबबाट जानुपर्दछ र सहकारी क्षेत्रलाई व्यवस्थित गर्नको लागि आवश्यक पर्ने केही चाहिँ प्रावधानहरू छ, केही चाहिँ ऐनहरूको जरुरी छ, तिनीहरू पनि चाहिँ अगाडि ल्याएर महिलालाई प्रोत्साहित गर्ने हिसाबबाट जानुपर्दछ। महिलाहरू भनेको इमान्दार हुन्छन्, उनीहरू चाहिँ कुशल व्यवस्थापक पनि हुन्छन्, सदाचारी पनि हुन्छन्, जसको कारणले गर्दाखेरि आमा दिदी बहिनीहरूलाई सहकारीको मूल मर्म मूल्य मान्यता आधारभूत चाहिँ मूल्य मान्यता र सिद्धान्त अनुसार चाहिँ चल्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या महिला मात्रै आबद्ध रहेर महिलाकै नेतृत्वद्वारा सञ्चालित सहकारीमा नदेखिनुले पनि सहकारीमा महिला सहभागिताको महत्त्वपूर्ण भूमिका रहेको छ भन्ने देखाउँछ। महिलाको आर्थिक, सांस्कृतिक तथा नेतृत्वदायी भूमिकासँगै महिला सशक्तिकरणको बलियो माध्यम बन्दै आएको छ महिला सहकारी। ग्रामीण भेगका महिलाहरूलाई आर्थिक सशक्तिकरणमा जोड्दै अघि बढेको नारी चेतना केन्द्रको संस्थापक अध्यक्ष साथै सहकारी अभियन्ता प्रतिभा सुवेदी सहकारीकै कारण महिलाहरू संगठित हुँदै आत्मनिर्भर हुन सकेका छन् र आर्थिक कारोबारमा महिलाको पहुँच बढेको छ भन्नुहुन्छ।
गरिबीको धेरै अनुहार हुन्छ, जब गरिबी हुन्छ त्यहाँ छोराछोरी स्कुल जाँदैनन्, त्यहाँ राम्रो खाना हुँदैन, त्यहाँ स्वास्थ्य उपचार पाउँदैनन्, त्यसकारण समग्रमा चाहिँ यो गरिबी र अभावमा बस्नु हुँदैन। र आर्थिक उपायको लागि खोजी हुनै पर्यो भन्दाखेरि समूहमा बस्ने, आफू आफूले सकेको अलिअलि बचाउने, बचाउँदै जाँदाखेरि सम्भव हुँदो रहेछ। बचाएको पैसा चाहिँ एउटामा लगानी गर्ने, हिजो बाख्रा पाल्ने मान्छेहरू त आज त गाई भैँसी पालिरहेछन् नि, क्रमिक रूपमा त उनीहरूको बचत पनि बढ्दै गयो। 30,000 भन्दा माथि महिलाहरू सहकारी र समूहमा गरेर एउटा पार्टी पोलिटिक्स भन्दा माथि एउटा संगठित भएका छन् र उनीहरूले चाहिँ नि त्यो आत्मनिर्भरता गरिबी निवारणको कुरा भनेर पैसा मात्रै गर्ने कुरा होइन कि सामाजिक इस्युजहरूमा कसैले कुटै खायो, कसैलाई हिंसा भयो र एउटा कुसंस्कारबाट माथि आउन पनि एउटा सामूहिक बोली भयो नि। हामीले तथ्याङ्क हेर्दाखेरि प्रारम्भिक सहकारीहरू करिब कृषि सहकारी समेत गर्दा 34,000 छन् र त्यसमा चाहिँ नि 14,000 जति चाहिँ बचत ऋण सहकारी छन् र अन्य बहुदेशीय सिपमूलक अरूहरू छन्। 4,000 चाहिँ नि महिलाहरू मात्रैले सञ्चालन गरेका सहकारी 4,000, त्यसमा चाहिँ निर्णयमा महिलाहरू छन्। यसरी महिलाहरू सङ्गठित पनि भएका छन्, बाहिर आउन पनि सकेका छन्, आत्मनिर्भरतातिर पनि उन्मुख भएका छन्। 25 रुपियाँ हातमा नहुने महिलाहरू चाहिँ आज चाहिँ हामी 1 करोडको परिचालन भएको छ। मैले ऋण लिएर छोरीलाई पढाइरहेको छु, मैले छोरालाई पढाइरहेको छु, कसैले पसल खोल्नु भएको छ, कसैले माछा पोखरीहरू सञ्चालन गर्नुभएको छ, कसैले टेलरिङहरू गर्नुभएको छ र अब यतिसम्म पनि गरेका छन् कि अहिले महिलाले चाहिँ नि कसैको जग्गा, जसको जग्गा छैन उसले लिजमा जग्गा लिने, त्यो खेती गरिसकेपछि उहाँहरूले घर घडेरी जोडेका कुराहरू पनि छन् भने अहिले यो आर्थिक कारोबारमा महिला संलग्न भएपछि महिलालाई चाहिँ नि एउटा घरको कमाई, पुरुषलाई पनि घर सञ्चालन गर्न सजिलो भएको छ भने महिलाहरू पनि सम्मानित पनि भएको छन्। सानो कुरा हो तर मान्छेको आत्मविश्वास
सहकारीबाट ऋण लिएर लगानी गरी व्यवसाय गर्दै आएका हाम्रा दिदीबहिनीहरूको आफ्नै अनुभव रहेको छ। अहिले हाम्रा दिदीबहिनीहरू आफै सहकारी सञ्चालन गर्नेदेखि लिएर सहकारीबाट ऋण लिएर उद्यम गर्न थालेका छन्। सहकारीबाट ऋण लिएर लगानी गरी व्यवसाय गर्दै आएका हाम्रा दिदीबहिनीको अनुभव कस्तो छ त सुनौ।
नमस्कार, मेरो नाम अनिता पौडेल, मेरो घर भेरीगङ्गा बाह्र छिन्छु। यो सहकारीमा नलाग्नु भन्दा अगाडि घर खर्च पनि चलाउन गाह्रो हुने, छोराछोरीले मागे बेला 5-10 रुपियाँ पनि दिन अप्ठ्यारो हुने, अनि गाउँहरूमा पनि धनी व्यक्तिलाई मात्रै पैसा दिने के, अब हामी जस्तो गरिब व्यक्तिलाई पैसा दिने यसले के गरेर तिर्छ र अनि कहाँबाट ल्याएर तिर्छ भन्ने जस्तो अब भोगाईहरू सहन पर्थ्यो, खेप्नु पर्थ्यो। पहिला अब छोराछोरीलाई पढाउन लेखाउन श्रीमानसित माग्न पर्ने, श्रीमानको महिनौ दिनको कमाई कुर्नु पर्ने, अलिकति थोरै खर्च गर्दा पनि छोड्नु पर्ने त्यस्तो अवस्था चाहिँ थियो। अहिले चाहिँ अब त्यस्तो छैन। सुरुमा त मैले थोरै अब एकैचोटि धेरै लगेर तिर्न सकिन्न कि अब यो तरकारीले अब केही हानि नोक्सानी खेप्न पर्छ कि भन्ने डरले थोरै 1-1.5 लाख रुपियाँ लिएर सुरु गरेको। अब आफै निर्भर भइहाल्छ, तरकारी खेतीहरू यताउता गरेका छन्, अब यहीँबाट आमदानी हुन्छ। श्रीमानको महिनौ दिनको तलब कुर्न पनि पर्दैन, माग्न पनि पर्दैन, अब गाउँघरमा माग्न पनि पर्दैन। सहकारी मार्फतमा साथ सपोर्ट भएको हुनाले हामीलाई धेरै सजिलो भएको छ। अब भैँसीहरू पाल्ने, दुध बेचेर यताउता तिर्दै जाँदाखेरि अब अलिअलि आमदानी आफूमा आत्मनिर्भर हुन थालेपछि चाहिँ अहिले अब 10 लाख जति लोन लिएर अब ठुलो व्यवसाय 8-9 वटा टनेल जति गराएर श्रीमानलाई यतै बोलाएर यतै व्यवसाय सुरु गरौँ कि भनेर मैले खोजेको छु। श्रीमान त खुसी हुनुहुन्छ, मेरो आम दुईजना घर परिवारसँगै बसेर फाइदा हुन्छ, लगानी हुन्छ भने टाढा बसेर अनि किन गर्ने हो र अब आउँ हुन्छ भन्नुहुन्छ। अब पहिला पैसाहरू माग्दाखेरि पनि अब कति खर्च गरेको, केमा चाहियो, अब सबै कुरा अब स्पष्टीकरण खुलाउनु पर्थ्यो। अहिले चाहिँ अब त्यस्तो छैन, आफैमा गर्दाखेरि अब राम्रोसँग गर्नुपर्छ, ल गरौँ न त हुन्छ अनि भन्ने चाहिँ सपोर्ट गर्नुहुन्छ। अब महिला हिंसामा पर्नु भएको गर्नु, आत्मनिर्भर गरौँ होइन, सहकारीमा समूहहरूमा बचत गर्ने बानी बसालौँ, अब ऋणहरू लगेर सही सदुपयोग गरौँ, हामीले जुन पेसामा भनेर ल्याउँछौँ त्यसैमा लगानी गरेपछि आमदानी हुन्छ नहुने होइन, सहकारीमा अब लागौँ। हामी बोल्न सक्थेनौँ पहिला, आफ्नो परिचय दिन पनि डराउने हामी दिदी बहिनीहरूको लागि सहकारीमा बोलेपछि बोल्ने बानीको विकास हुन्छ, बचत गर्ने बानीको विकास हुन्छ, यताउता अप्ठ्यारो पर्दाखेरि गाउँघरमा हात थाप्नु पर्दैन, सहकारीबाट साथ सपोर्ट पायौँ भने हामीलाई काम गर्दाखेरि यताउता धेरै सजिलो हुन्छ, एकदम राम्रो छ। अब बच्चा बच्चीलाई भन्ने बेला पैसा पनि दिन सकियो, अब यस्तो खान्छु भने पनि नाइ रोकटोक छैन आफ्नो भएपछि, धेरै राम्रो छ। हाम्रो त घर परिवारमा अब अभाव गरिबी छैन नि त, आफूले काम गर्न सक्ने अब आउने भएपछि त, अब हामी भित्र बस्नुभन्दा अब केही गर्नुपर्छ होइन, तरकारी खेतीहरू गरौँ, राम्रोसँग व्यवसाय जे गर्दा पनि हुन्छ, तर बेरोजगार भएर नबसौँ, केही न केही हामीले गर्नुपर्छ। अर्काको हात थापेर अरूसित भर परेर बस्नुभन्दा आफै रोजगारी भयो भने कसैसँग केही माग्नु पनि पर्दैन, अनि अब कसैलाई हामीले अप्ठ्यारो परेको ठाउँमा दिन पनि सकियो।
राज्यले नै सहकारीलाई 3 खम्बे अर्थनीतिमा समावेश गरेको छ। सहकारीको दर्ता र नियमनको अधिकार स्थानीय तहसम्मलाई अहिले दिएको छ। यसैले अब सबै स्थानीय तहहरूले महिला सशक्तिकरणका कार्यक्रम सहकारी मार्फत लैजान समय ढिलाइ गर्नुहुन्न भन्ने कुरा सहकारी अभियन्तैबाट आउन थालेको छ। यसो हुन सक्यो भने महिला सशक्तिकरणमा अझ महत्त्वपूर्ण भूमिका सहकारीको रहनेछ। आर्थिक सशक्तिकरणसँगै हिंसा न्यूनीकरणको लागि महिलाद्वारै सञ्चालित सहकारीले के कसरी आफ्नो भूमिका निर्वाह गर्दैछन् त? यस सम्बन्धमा सहकारी सञ्चालक मध्येकै एक सुर्खेत स्थित साना किसान कृषि सहकारी संस्था सञ्चालक ज्ञानु भुषाल भन्नुहुन्छ।
हिंसा न्यूनीकरणका निमित्त महिला दिदी बहिनीहरूलाई समय र हातमा किट हुँदा हुँदै पनि उहाँले व्यवहारमा उतार्न सक्नु भएको छैन, त्यस्ता दिदी बहिनीहरूलाई हामीले आफ्नो संस्था मार्फत विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्ने, सिलाइ कटाईहरू गर्ने, बेसार उद्योग गर्ने, ब्युटिसियन तालिमहरू गर्ने, खेती प्रणाली सँगसँगै क्षमता विकासको कार्यक्रमहरू पनि विगत वर्षदेखि गर्दै आइरहेका छौँ। मासिक बचत, समूह बचतहरू उठाउने, आज फलानाले किन बचत ल्याउन सकेन, ऊ किन आएन भन्दै गर्दा उसको घरमा यस्तो भयो, उसको घरमा श्रीमानले यस्तो गर्यो, त्यस्ता खालका कुराहरू आयो भने हामी त्यही समूहमै बसेर छलफल गरेर उहाँलाई कसरी हुन्छ परिवारमा सम्झाउने। ठुलो हिंसा गर्नुभएको छ, यदि जाँड रक्सी खाएरै चाहे कुटपिट गर्नुभएको, चोट लागेको छ अथवा त्यस्तो खालको हिंसा छ भने उहाँहरूलाई सम्बन्धित ठाउँसम्म यस्तोमा जानुपर्छ, हजुरहरूले यसरी चाहिँ गर्नु हुँदैन, न्याय पाउनुपर्छ भन्ने गर्छौँ। बालबालिकाहरूलाई कुनै बिदाको समयमा पारेर आफ्नो आफ्नो समूहमा चाहिँ जनचेतनामूलक कामहरू, नाटकहरू त्यस्तो खालको पनि देखाउने गरेका छौँ।
महिला सशक्तिकरणका लागि सहकारीले थप के कस्तो भूमिका निर्वाह गर्नुपर्छ?
विभिन्न सहकारीहरू छन् जसले बचत ऋणको मात्रै कारोबार गरेर मात्रै संस्था सहकारी हुँदैन। सहकारीमा आबद्ध भएका दिदी बहिनीहरूलाई यस्ता हिंसा सम्बन्धीका जनचेतनामूलक कार्यक्रमहरूमा चाहिँ उहाँहरूलाई नै सहभागिता बनाउने, उहाँहरूलाई नै अभिनय गर्न लगाउने र यति हुँदा हुँदै पनि कोही हिंसामा पर्नु भएको छ भने सम्बन्धित ठाउँमा जाने सल्लाह सुझाव दिने, सबभन्दा पहिला त जनचेतना नै उहाँहरूलाई हुनुपर्छ। हामीले हिंसा कस्तो किसिमका हिंसाहरू बिहोर गरिरहेका छौँ, हिंसा हामीले कतिसम्म सहन सक्नुपर्ने हुन्छ, हिंसा के हो, कस्तो कुरालाई हिंसा भनिन्छ भन्ने कुराहरू बुझाउन नै एकदमै जरुरी छ। र हामीले त्यो काम चाहिँ सहकारी संस्था मार्फत गर्न सजिलै सकिन्छ, किनभने सबै समूह समूहमा गएर प्रत्येक महिनामा हामी समूहको बैठकमा जानै पर्ने हुन्छ। त्यो जाँदै गर्दा दुईवटा विषयवस्तुलाई जोड दियो भने अझ पनि त्यो प्रभावकारी हुन सक्छ।
महिला आवाज कार्यक्रमको आजको श्रृङ्खलामा आज हामीले सुनायौं महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयमा केन्द्रित रहेर तयार पारिएको सामग्री।
लैङ्गिक विभेद र हिंसाको कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ हो भने मनोपरामर्शको लागि, सल्लाह सुझाव र न्यायको लागि, सहयोग र साथको लागि राष्ट्रिय महिला आयोगको पैसा नलाग्ने हेल्पलाइन सेवा 1145 फोन गरेर आफ्नो समस्या राख्न सक्नुहुन्छ।
कार्यक्रम महिला आवाजबाट पनि हामी तपाईँहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ। तपाईँहरूले पठाउनु भएको जिज्ञासा, प्रश्न र समस्यालाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट पनि जानकारी गराउनेछौँ।
यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cv.rnprogram@gmail.com। फेरि पनि हाम्रो इमेल ठेगाना रहेको छ cv.rnprogram@gmail.com। यो जानकारी सँगै महिला आवाजको आजको श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी साथी रमा ढुङ्गानासँगै म चन्दा विष्ट पनि बिदा माग्छु। फागुन महिनाको 10 गते बिहिबार बिहान 7:40 तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि भने कार्यक्रम महिला आवाजबाट बिदा माग्छौ। नमस्कार, शुभ दिन।
कहिले